यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सरकारद्वारा चालू आर्थिक वर्षको बजेटलाई प्रतिस्थापन विधेयक मार्फत परिमार्जन। अर्थमन्त्री जनार्दन शर्माद्वारा 16,32,83,00,00,00 रूपैयाँको बजेट प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश। गरीबी न्यूनीकरण, उच्च आर्थिक वृद्धि, समावेशी र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने प्रतिस्थापन विधेयकको उद्देश्य। मन्त्री परिषद विस्तार र समसामयिक राजनैतिक परिस्थिति लगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल। नेपालमा आज 1,146 जनामा कोरोना संक्रमण पुष्टि, 1,660 जना संक्रमण मुक्त, संक्रमणबाट थप 21 जनाको मृत्यु। र अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनिया राष्ट्रपति सी चिनफिङ बीच 7 महिनापछि टेलिफोन वार्ता।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4Gबाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले चालू आर्थिक वर्षको बजेटलाई प्रतिस्थापन विधेयक मार्फत परिमार्जन गरेको छ। अध्यादेशबाट ल्याएको बजेट परिमार्जन गर्दै सरकारले प्रतिस्थापन विधेयक ल्याएको हो। प्रतिनिधि सभाको आज बसेको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले 16,32,83,00,00,00 रूपैयाँको बजेट प्रतिस्थापन विधेयकको रूपमा पेश गर्नुभयो। अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमा विनियोजन मध्ये संघले खर्च गर्ने चालूतर्फ 6,77,49,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, 3 खर्ब 78 अर्ब 10 करोड़ अर्थात 23.16% वित्तीय व्यवस्थातर्फ 1 खर्ब 89 अर्ब 44 करोड़ अर्थात 11.60% रकम विनियोजन गरिएको बताउनुभयो।
चालू आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु 16 खर्ब 32 अर्ब 83 करोड़ विनियोजन गरेको छु। कुल विनियोजन मध्ये संघले खर्च गर्ने चालू तर्फको रु 6 खर्ब 77 अर्ब 19 करोड़ अर्थात 41.42% पुँजीगत तर्फ रु 3 खर्ब 78 अर्ब 10 करोड़ अर्थात 23.16% वित्तीय व्यवस्था तर्फ रु 1 खर्ब 89 अर्ब 44 करोड़ अर्थात 11.60% र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु 3 खर्ब 87 अर्ब 30 करोड़ अर्थात 23.72% रहेको छ। वित्तीय हस्तान्तरण तर्फ विनियोजित बजेट मध्ये चालू खर्चमा समानीकरण अनुदान सहित रु 3 खर्ब 25 अर्ब 75 करोड़ अर्थात 84.11% र पुँजीगत तर्फ रु 61 अर्ब 55 करोड़ अर्थात 15.89% रहेको छ। चालू आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यवहार्ने स्रोत मध्ये राजस्वबाट रु 10 खर्ब 50 अर्ब 82 करोड़ र वैदेशिक अनुदानबाट रु 59 अर्ब 92 करोड़ व्यवहार्ने छ र चालू पुँजीगत र वित्तीय हस्तान्तरण तर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट व्यवहार्दा रु 5 खर्ब 22 अर्ब 9 करोड़ न्यून हुने देखिन्छ र वित्तीय व्यवस्था तर्फको विनियोजित रकम समेत समावेश गर्दा कुल विनियोजित न्यून हुने रकम मध्ये वैदेशिक ऋणबाट रु 2 खर्ब 83 अर्ब 9 करोड़ र आन्तरिक ऋणबाट रु 2 खर्ब 39 अर्ब व्यवहारिने छ।
बजेटले कृषिलाई उद्योगसँग जोड्ने ससाना प्रशोधन केन्द्रहरूको स्थापना गर्ने, त्यसको केन्द्रमा साना मझौला तथा ठूला उद्योगहरू र स्वदेशी कच्चा पदार्थमा आधारित अन्य उद्योगहरू स्थापनाका लागि विभिन्न किसिमको छूट सुविधा तथा सहुलियतपूर्ण ऋण प्रदान गर्ने प्रबन्ध मिलाएको छ। यस्तै बजेटले कृषि उत्पादनका लागि उपलब्ध जमीन हावापानी बजारको सदुपयोग गर्दै कृषि उत्पादनमा तीव्रता ल्याउन किसानहरूका लागि कृषि सामग्री प्रविधिको प्रयोग तथा बजार व्यवस्था लगायत समस्यालाई सहजीकरण गरी कृषि क्षेत्रमा लाग्नेहरूलाई प्रेरित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत प्रदेश स्तरमा उत्पादन प्रशोधन अनुसन्धान तालिम एवं प्रसार कार्य नमूनाको रूपमा सञ्चालन गर्न संयन्त्र निर्माण गरी कार्यान्वयन गर्ने व्यवस्था गरेको अर्थमन्त्री शर्माले बताउनुभयो।
मृगौला प्रत्यारोपण गरेका सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात बिरामीलाई औषधि उपचार खर्च बाबत मासिक रु 5,000 का दरले उपलब्ध गराउने व्यवस्था मिलाएको छु। राजनैतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने परिवारको लागि जीवनवृत्ति बाबत मासिक रु 3,000 प्रदान गर्ने व्यवस्था गरेको छु। COVID-19 का कारण शिथिल भएको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन वर्तमान सरकार गठन पश्चात सार्वजनिक भएको मौद्रिक नीति मार्फत आर्थिक पुनरुत्थानको लागि राहत र सहुलियतका कार्यक्रमहरू कार्यान्वयनमा आइसकेको व्यवहार अवगत नै छ। मौद्रिक नीतिमा रहेका यस्ता प्रकृतिका कार्यक्रमहरूलाई एकअर्कासँग परिपूरकको रूपमा वित्तीय नीतिको माध्यमबाट थप प्रभावकारी बनाइनेछ। COVID-19 प्रभावित व्यवसाय पुनरुत्थानको लागि प्रदान गरिने राहत सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रमहरूलाई थप रकम सहित निरन्तरता दिएको छु। विनियोजन अध्यादेश 2078 प्रस्ताव गरिएको आन्तरिक ऋण तथा वैदेशिक ऋणको अंश करिब ₹37 अर्ब घटाएको छु। यसबाट नेपाली जनतामा रहेको ऋणभार सानो अंशमा भए पनि कम हुन जानेछ। अध्ययन अनुसन्धान र विश्लेषणबाट आधारित रहेर आर्थिक नीति निर्माण गर्न अर्थ मन्त्रालयमा एक थिङ्क ट्याङ्क रहने व्यवस्था गरेको छु।
त्यसै गरी बजेटले सहकारी संस्थाहरूको अनुगमन सम्बन्धी नीति र संयन्त्र बनाइने, सहकारी संस्थाहरूले भगिनी कम्पनी खड़ा गरी आफ्नो ऋण लगानीको 50% हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। बजेटमा राजनैतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरूलाई मासिक ₹3,000 भत्ता दिने घोषणा गरिएको छ। संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री शर्माले शहीद परिवारलाई ₹3,000 भत्ता उपलब्ध गराउने र यस्तो भत्ता जनयुद्ध जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले पाउने व्यवस्था गरिएको बताउनुभयो। अर्थमन्त्री शर्माले बजेटमा क्यान्सर एवं मृगौलाका गम्भीर रोगका र गम्भीर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ₹5,000 भत्ता दिने व्यवस्था गरिएको पनि बताउनुभयो।
कृषि क्षेत्रमा लाग्नेहरूलाई प्रेरित गर्न प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम अन्तर्गत प्रदेश स्तरमा एक एकवटा वृहत उत्पादन प्रशोधन अनुसन्धान तालिम एवं प्रसार कार्य नमूनाको रूपमा सञ्चालन गर्न सरकार निजी क्षेत्र सरकारी र कृषि सहकारी समूहको संयन्त्र निर्माण गरी कार्यान्वयन गर्ने प्रबन्ध मिलाएको छु। कृषिलाई उद्योगसँग जोड्ने ससाना प्रशोधन केन्द्रहरूको स्थापना गर्ने, त्यसको केन्द्रमा साना मझौला र ठूला उद्योगहरू, स्वदेशी कच्चा पदार्थमा आधारित अन्य उद्योगहरू स्थापनाका लागि विभिन्न छुट सुविधा तथा सहुलियत पूर्ण प्रदान गर्ने प्रबन्ध मिलाएको छु। कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी यस क्षेत्रमा किसानहरूको आकर्षण वृद्धि गर्न कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरी दिँदै आएको बीमा प्रिमियर अनुदान साबिकको 50% वृद्धि गरी 80% पुर्याएको छु। मुलुकको सबैभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने प्रबन्ध गरिनेछ। बाढीद्वारा क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना सम्बन्ध 2078 सहित मसान्तभित्र आवश्यक मर्मत तथा पुनर्स्थापना गरी नियमित खानेपानी आपूर्ति गर्ने प्रबन्ध मिलाएको छु। वित्तीय संघीयतालाई थप प्रभावकारी बनाउन स्रोतहरूको बाँडफाँट क्षमता अभिवृद्धि लगायतका संविधान बमोजिमको अधिकार प्रयोगमा प्रदेश र स्थानीय तहलाई थप प्रभावकारी बनाइनेछ।
बजेट मार्फत सरकारी बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरिएको र यसरी कटौती गर्दा बचत भएको ₹5 अर्ब कोरोना खोपका लागि छुट्याइएको छ। यसै गरी बजेटले 2082 साल चैत्रसम्म वित्तीय व्यवस्थापन सम्पन्न हुने 200 मेगावाट माथिका जलाशय तथा अर्ध जलाशयुक्त जलविद्युत आयोजनाले व्यापारिक कारोबार शुरू गरेको मितिले पहिलो 15 वर्षसम्म पूरै र त्यसपछिको 6 वर्षसम्म 50% आयकर छूट दिने व्यवस्था गरेको छ। बजेटले जलविद्युत आयोजनालाई आवश्यक पर्ने निर्माण उपकरण, प्लान्ट, मेसिनरी औजार एवं सोको पार्ट पूर्जा, पेनस्ट्रक तथा स्टील सीटको पैठारीमा लाग्ने महसूल घटाई 1% मात्र लाग्ने व्यवस्था गरेको छ। बजेटमा सरकारले लिएका नीति तथा कार्यक्रमको कार्यान्वयनबाट चालू आर्थिक वर्षमा 7% आर्थिक वृद्धि दर हासिल हुने अनुमान गरिएको छ। बजेटले कम्पनी ऐन तथा प्राइभेट फर्म रजिस्ट्रेशन ऐन अनुसार आर्थिक वर्ष 2075-76 सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले 2078 साल पुस मशान्तभित्र विवरण र शुल्क तथा जरिवानाको 6% रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिने व्यवस्था गरेको छ। बजेटले आर्थिक वर्ष 2078-79 को राजस्व परिचालन सम्बन्धी नीति तथा कार्यक्रमलाई मूलभूत रूपमा यथावत राखी केही संशोधन गरेको छ। यसै गरी बजेटले आजैका मितिदेखि कार्यान्वयन गर्ने गरी राजस्व नीति र करका दरहरू निर्धारण गर्दै कोरोनाका कारण सिर्जित संकटबाट पर्न गएको प्रतिकूल अवस्थामा करदातालाई छूट सहुलियत मार्फत राहत प्रदान गरी तीव्रतर आर्थिक पुनरुत्थान तथा विकासलाई उच्च प्राथमिकता दिएको छ। प्रतिनिधि सभाको आजको दोस्रो बैठकले प्रमुख प्रतिपक्षी दलको विरोधकै बीच आर्थिक अध्यादेश 2078, राष्ट्र ऋण उठाउने अध्यादेश 2078 र विनियोजन अध्यादेश 2078 स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएका विधेयकहरू बैठकको बहुमतले स्वीकृत गरेको हो। आर्थिक अध्यादेश 2078, राष्ट्र ऋण उठाउने अध्यादेश 2078 र विनियोजन अध्यादेश 2078 अस्वीकार गरियोस् भनी सांसद प्रेम सुवालले गर्नुभएको प्रस्तावलाई बैठकले अस्वीकृत गरेको छ। प्रमुख प्रतिपक्षी सांसदहरूको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसूची अगाडि बढ़ाउनु भएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको विरोधका कारण प्रतिनिधि सभाको आजको पहिलो बैठक स्थगित भएको थियो। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षीले उठाएका विषयमा आफूले जवाफ दिइसकेको र सर्वोच्चमा विचाराधीन रहेकाले उक्त विषय बैठकमा नउठाउन पटक पटक आग्रह गर्नुभएको थियो। अवरोधकै बीच सभामुख सापकोटाले प्रतिपक्षी दलका सांसदहरूलाई बाढ़ी पहिरो र जनसरोकार विषयमा सांसदहरूले बोल्न चाहिरहेकाले बैठक सञ्चालनका लागि सहयोग गर्न पटक पटक अनुरोध गर्नुभएको थियो। सभामुख सापकोटाको पटक पटकको आग्रहपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरूले नाराबाजी र विरोध कायम राखेपछि सभामुख सापकोटाले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही भदौ आइतबार दिउँसो 1 बजे फेरि बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा राजनैतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश 2078 पेश भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँडले राजनैतिक दल सम्बन्धी अध्यादेश पेश गर्नुभएको हो। राष्ट्रिय सभाको अर्को बैठक यही भदौ 28 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित गरिएको छ। यस्तै प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकले संविधान सभा सदस्यद्वय जुठ बहादुर खड्गी, जेवी टुहरे र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँग मन्त्री परिषद विस्तार र समसामयिक राजनैतिक परिस्थिति लगायतका विषयमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्री परिषदलाई पूर्णता दिन मन्त्रीमा सहभागी हुनेहरूको नाम छिटो उपलब्ध गराउन आग्रह गर्नुभएको राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलले जानकारी दिनुभयो। बैठकमा सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलको उपस्थिति थियो। राष्ट्रिय सुरक्षा परिषदको बैठकमा मुलुकको समसामयिक परिस्थिति लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समग्र सुरक्षा अवस्थाका बारेमा समीक्षा भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा सीमा सुरक्षा, एमसीसी लगायत समग्र सुरक्षासँग सम्बन्धित विषय का बारेमा समीक्षा भएको हो। बैठकमा गृहमन्त्री बालकृष्ण खाँड, मुख्य सचिव शंकरदास बैरागी, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव बेगेन्द्र राज शर्मा लगायतको उपस्थिति रहेको थियो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना एमसीसीलाई अगाडि बढ़ाउन सकिने बताउनु भएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष फतिमा सुमारसँग आज भएको भेटमा अध्यक्ष प्रचण्डले नेपालका सबै राजनैतिक दलबीच साझा सहमतिका आधारमा मात्रै एमसीसी परियोजना अगाडि बढ़ाउन सकिनेमा आफू स्पष्ट रहेको बताउनुभयो। एमसीसीका सम्बन्धमा अनेकन खालका विवाद र दुविधा रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले केही विषयमा संशोधन हुनुपर्छ भन्ने आफ्नो मत रहेको जानकारी गराउनुभयो। एमसीसीका उपाध्यक्ष सुमारले आजै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालसँग पनि शिष्टाचार भेट गर्नुभएको छ। ऊर्जा मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच दिगो आर्थिक विकास तथा एमसीसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भएको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उपाध्यक्ष सुमारले नेपालको गरीबी घटाउन तथा दिगो सामाजिक आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसीसी सम्झौता भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले संघ, प्रदेश र स्थानीय तहसम्म भएका भौतिक पूर्वाधार विकासका कारण उत्पन्न वातावरणीय एवं जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको 6ठौं वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री भूषालले जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले मन्त्रालय अन्तर्गतका निकायसँग समन्वय गरेर अनुसन्धानका गतिविधिलाई अगाडि बढ़ाउन निर्देशन दिनुभयो। नेपालमा आज थप 1146 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 8549 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 961 जना र 2367 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 185 जना गरी 1146 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभरका 15 जिल्लामा 500 भन्दा बढ़ी सक्रिय संक्रमित छन्। आज 10 वर्ष मुनिका 33 जना बालबालिका, 10 20 वर्ष मुनिका 74 जना र सबैभन्दा बढ़ी 20 30 वर्ष उमेर समूहका 246 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी आजै 1660 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। आज कोरोना संक्रमणबाट थप 21 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 10924 पुगेको छ। यस्तै देशभरका होम आइसोलेशन र संस्थागत आइसोलेशनमा गरी जम्मा 27958 जना सक्रिय संक्रमितले उपचार गराइरहेका, जसमध्ये 458 जनाले आईसीयू र 145 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। मन्त्रालयका अनुसार आज 29189 जनाले कोरोना विरूद्धको खोप लगाए। विदेशमा रहेका नेपाली नागरिकको हकहितको रक्षा गर्ने, कठिन अवस्थाबाट उद्धार गर्ने लगायतका कन्सुलर सेवा थप सहज, सुलभ र प्रभावकारी बनाउन कन्सुलर सेवा विभाग र स्थानीय तहबीच सहकार्य हुने भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौडेलले नेपालबाट विभिन्न प्रयोजनमा विदेश जाने नेपालीहरूको आधिकारिक कागजातको प्रमाणपत्र जारी गर्ने स्थानीय निकाय नै रहेकाले त्यस्तो निकायलाई सहज र सरलीकरण गर्न कन्सुलर सेवाले सहकार्य गर्न लागेको जानकारी दिनुभयो। सचिव पौडेलले स्थानीय तह र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवाबाट जारी गरिने कागज पत्रले अन्तर्राष्ट्रिय स्तरमा पनि मान्यता पाउने जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाका नगर प्रमुखहरू, उपप्रमुखहरू र कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको कार्यक्रममा कन्सुलर सेवा विभागका महानिर्देशक धनबहादुर ओलीले विदेशमा रहेका आफ्ना परिवारजन र आफन्तहरूको समस्याका बारेमा स्थानीय तहबाट नै कन्सुलर सेवा उपलब्ध गराइने जानकारी दिँदै सेवाबाट स्थानीय जनतालाई सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो। यो सेवाबाट विदेशमा बिरामी परेका, अलपत्र भएकाहरूको उद्धार, दुर्घटनामा परेकाहरूको उपचार, परिवारसँग सम्पर्कविहीन अवस्थामा रहेकाहरूको खोजतलाश, कानूनी समस्यामा परेकाहरूको सहयोग, मृत्यु हुनेहरूको शव झिकाउनु पर्ने वा व्यवस्थापन गर्नुपर्ने, घाइते मृतकहरूको क्षतिपूर्ति वा बीमा दावी गर्नुपर्ने जस्ता कामहरूका लागि देशका जुनसुकै स्थानबाट सम्बन्धित परिवार तथा आफन्तहरूले स्थानीय तहबाट नै सेवा पाउनेछन्। सिन्धुपाल्चोकमा बाँदर र बँदेलले अन्नबालीमा क्षति पुर्याउन थालेपछि किसानहरू चिन्तित भएका छन्। अन्नबाली, फलफूल, तरकारी लगायतका खेतीमा क्षति पुर्याएपछि स्थानीय सरकारले जंगली जनावर नियन्त्रण र व्यवस्थापन गर्ने उपाय खोज्न थालेका छन्। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर 11 किसान जगत पराजुलीको रातको समय अचल यसरी नै दिन ठटाएर बित्ने गरेको छ। पाक्नै लागेको बाली रातको समयमा बदेले सखाप पार्न थालेपछि दिनभरि बादर थपाउँदै र रातभरि यसरी नै दिन ठटाएर बादर लखेड्दै उहाँको दिन बित्ने गरेको हो। किसान जगत पराजुली,
हाम्रो चाहिँ खेतीपाती बदेलले र बाँदरले खाएर हामीलाई सुख शान्ति दिएन। 72 वर्षको उमेरमा लौरो टिन ठोकेर यहाँ आएको छु।
खेत बारीमा लगाएको अन्न बाली र फलफूल जंगली जनावरले सखाप पार्न थालेपछि अहिले सिन्धुपाल्चोकका किसानहरू दिनभरि बादर थपाउने र रात परेपछि बदेल लखेट्न टिन ठटाउँदै शंख फुक्दै खेत बारी रुग्नी गरेका छन्। इन्द्रावती गाउँपालिका थोसिनीका किसान मुक्तिनाथ आचार्य,
बर्खाहरी कमाइ गर्छौ अनि हिउँलाई खानुपर्ने अन्न चाहिँ हाम्रो घरमा भित्र रहेन। बाँदर लखेट्न जाउँ टोक्न आउँछ, त्यहाँले रिलिजको समस्या, राति बदेल आउँछ उसले हामीले हान्न सक्छ समस्या।
जंगली जनावरले अन्न बाली सखाप पार्न थाले पछि स्थानीय सरकारले पनि जंगली जनावर नियन्त्रणका लागि उपाय खोज्न थालेका छन्। इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ,
यो आर्थिक वर्षमा मानव जनावर द्वन्द व्यवस्थापन भनेर केही बजेटको व्यवस्थापन गरेको छ, त्यो बजेटलाई जनावरको आतंकलाई व्यवस्थापन गर्ने गरेर कार्यान्वयनमा लैजान्छौ।
जिल्लाको लेकाली फेकमा बदेल र मध्य फाकमा बाँदरको बिगबिकी बढ्न थालेको जिल्ला वन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। बढ्दो डढेलो र वन फडानीले जंगली जनावरको बासस्थान मास्न थालेपछि बास स्थान र आहारा खोज्न मानव बस्ती पस्न थालेको विज्ञहरूको भनाइ छ। जंगली जनावरहरूबाट मानव बस्ती र खेतबारी जोगाउनका लागि उचित उपाय सहित प्राकृतिक चरणको व्यवस्थापन गर्नुपर्ने देखिन्छ। जीवन श्रेष्ठ रेडियो नेपाल सिन्धुपाल्चोक।
गणेश चतुर्थीका अवसरमा आज नेवार समुदाय तथा तराईवासीले जीवनमा चोरदोष नलागोस् भन्ने कामना साथ आफ्नो परम्परा अनुसार चथा गणेश र चन्द्रमाको पूजा गरी चथा पर्व मनाउँदैछन्। भगवान गणेशको जन्मदिन मानिएको चतुर्थीका दिन नेवार समुदाय तथा तराईवासीले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथा गणेशको तस्विर सहित पूजामा चाहिने सामग्री भित्र्याउने गर्छन्। गणेश चतुर्थीलाई दशैं भित्र्याउने चाड़का रूपमा समेत लिने भएकाले यस दिनलाई दशैंको प्रारम्भ पर्वका रूपमा लिइन्छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका तीन बोल्दे घट्टे खोला क्षेत्रका बस्तीमा जमीन भासिँदा 66 घर उच्च जोखिममा परेका छन्। घट्टे खोला र तेलेसोङ खोलाको बीचमा रहेको त्यस क्षेत्रका 450 परिवार विस्थापित भएर एक सातादेखि सुरक्षित ठाउँमा बस्दै आएको गाउँपालिकाका उपाध्यक्ष सृजना तामाङले जानकारी दिनुभयो। तेलेसोङ खोला ठाउँ ठाउँमा सुरुङका रूपमा बग्ने गरेकाले जमीन भासिने र चिरा पर्ने गरेको तामाङले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङ बीच 7 महिनापछि आज पहिलो पटक टेलिफोन वार्ता भएको छ। अमेरिकी राष्ट्रपति बाइडेनले कार्यभार सम्हाल्नुभएपछि राष्ट्रपति सीसँग यो उहाँको दोस्रो वार्ता हो। व्हाइट हाउसले आज जारी गरेको विज्ञप्तिमा दुई नेताबीच रणनीतिक छलफल भएको बताइएको छ। अमेरिका र चीनबीच कोरोना भाइरसको उत्पत्ति, एकअर्काको जासूसी र व्यापारिक विषयहरूमा तनाव जारी छ। छलफलमा दुवै राष्ट्रपतिले आपसी हित र चासोको विषयमा छलफल गर्नुभएको र छलफल ज्यादै सकारात्मक रहेको चिनिया संचार माध्यमहरूले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोविड 19 सम्बन्धी नयाँ मापदण्डहरू सार्वजनिक गर्दै ठूला कम्पनीमा काम गर्ने कामदार कर्मचारीलाई खोप लगाउन वा हप्ता हप्तामा परीक्षण गर्न तयार रहन भन्नुभएको छ। कोरोना नियन्त्रणका लागि राष्ट्रपति बाइडेनमाथि दबाव बढ़न थालेपछि उहाँले संघीय सरकारको 10,00,000 कर्मचारीले अनिवार्य खोप लगाउनु पर्ने प्रावधान ल्याउनु भएको छ। अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणले 6,50,000 जनाको मृत्यु भइसकेको छ भने सबै अस्पतालहरू पूर्ण क्षमतामा चलिरहेका छन्। अब आर्थिक समाचार।
दोस्रो अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारत बीच सहमति भएको छ। बुटवल गोरखपुर दोस्रो अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्ने विषयको द्विपक्षीय लगानी सम्बन्धी सम्झौतामा बुधबार भारतको राजधानी नयाँ दिल्लीमा हस्ताक्षर भएको छ। कुल 400 केवी क्षमताको उक्त प्रसारण लाइन निर्माण गर्ने विषयमा 2075 असोजमा नेपाल र भारतका ऊर्जा सचिव स्तरीय बैठकले सहमति जनाएको थियो। सो सहमतिमा नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिडले समान रकम लगानी गर्ने सहमति भएको थियो। गोरखपुर 400 केवी दोस्रो अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौता भएको भारतको राजधानी नयाँ दिल्लीमा रहनुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। भारतको राजधानी नयाँ दिल्लीमा बुधबार भएको सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र पावर ग्रिड भारतका तर्फबाट कार्यकारी निर्देशक वाईके दीक्षितले हस्ताक्षर गर्नुभएको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत भारतमा बिक्री सम्भावनाका बारे भारतीय अधिकारीहरूसँग छलफल समेत गरेको छ। नेपालको श्रम बजारको आवश्यकता र श्रमिक आपूर्तिको अवस्थाका विषयमा श्रम बजार सूचना प्रणाली सम्बन्धी कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ। निजी क्षेत्रका 5 छाता संगठनको सहभागितामा सञ्चालन भइरहेको इम्प्लोयर्स लेड लेबर मार्केट सचिवालय परियोजनाले आयोजना गरेको कार्यशालामा श्रम बजार सूचना प्रणालीलाई संस्थागत गरी श्रम बजारको सूचना संकलन गर्ने सम्बन्धमा छलफल भएको छ। कार्यशालामा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले रोजगारी अवसर खोजिरहेका व्यक्तिहरू र रोजगारदाताको सम्बन्ध स्थापित गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
अब खेल समाचार। नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिले पपुवा न्यूगिनी विरूद्धको प्रतिस्पर्धा गरिरहेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले शुरूआती ब्याटिङ गरिरहेको छ। पीएनजी विरूद्ध ब्याटिङ गरिरहेको नेपालले 196 रन पूरा गरेको छ। नेपालले 45 ओभरको खेल सकिँदा 6 विकेटमा क्षति लिएर 196 रन जोडेको छ। दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग दोस्रो खेल खेलिरहेको हो। पहिलो खेलमा नेपालले 2 विकेटको जित निकालेको थियो। दुई खेलको सिरिजमा नेपाल 1-0 अघि रहेको छ। अब मौसम। हाल नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव रहेको र मनसून न्यूनचापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस वर्षा फाटफुट। पोखराको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस वर्षा 0.8 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस र दिपालको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस वर्षा 1.3 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकारद्वारा चालू आर्थिक वर्षको बजेटलाई प्रतिस्थापन विधेयक मार्फत परिमार्जन। अर्थमन्त्री जनार्दन शर्माद्वारा 16,32,83 करोड़ रूपियाँको बजेट प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश। गरीबी न्यूनीकरण, उच्च आर्थिक वृद्धि, समावेशी र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने प्रतिस्थापन विधेयकको उद्देश्य। मन्त्री परिषद विस्तार र समसामयिक राजनैतिक परिस्थिति लगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल। नेपालमा आज 1,146 जनामा कोरोना संक्रमण पुष्टि, 1,660 जना संक्रमण मुक्त, संक्रमणबाट थप 21 जनाको मृत्यु। र अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनिया राष्ट्रपति सी चिनफिङ बीच 7 महिनापछि टेलिफोन वार्ता। हवस् त, 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।